नमस्कार। आज फ्रिडम चौतारीमा नेपालको अभिव्यक्ति स्वतन्त्रताको लागि, प्रेस स्वतन्त्रताका लागि र वैचारिक स्वतन्त्रताको लागि, आस्थाको स्वतन्त्रताका लागि लडिरहेका योद्धाहरूको जमघट छ आजको फ्रिडम चौतारीमा। म तारानाथ दाहाल यो चौतारीमा अहिले बोल्दैछु र मसँग आज नेपालको सम्पूर्ण प्रदेशमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको लागि जुटिरहनु भएका योद्धाहरू, अभियानकर्ताहरू, साथीहरू मसँगै हुनुहुन्छ। म सबै साथीहरूको बारेमा पहिला उल्लेख गर्छु। र यो चौतारीमा आज यहाँ मसँग हुनुहुन्छ फ्रिडम फोरमका प्रेस स्वतन्त्रता अनुगमन संयोजक नारायण घिमिरे, यसै गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बसेर प्रेस स्वतन्त्रताको सङ्घर्षलाई हाँकिरहनु भएको पत्रकार लक्ष्मी भण्डारी हामीसँग हुनुहुन्छ। यसै गरी प्रदेश नम्बर दुई, जसको नाम अहिलेसम्म घोषणा भएको छैन, प्रदेश नम्बर दुई नै भन्छौँ हामी त्यसलाई, त्यसको राजधानी जनकपुर हो। खास गरी यो नेपालको मिथिला प्रदेश अथवा यो तराई प्रदेश अथवा मधेस प्रदेश जे भनौँ, यो प्रदेशमा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार राजन सिंह यहाँ मसँग हुनुहुन्छ। यसै गरी यो चौतारीमा प्रदेश नम्बर पाँच नामाकरण भएको छैन अहिलेसम्म, राजधानी पनि यसको निश्चित भएको छैन। यो प्रदेश नेपालको यो नवलपरासीदेखि बर्दियासम्मको मधेस प्रदेश र केही पहाड़का भूभागहरू पनि यसमा छन्। यो प्रदेशमा नेपालको मुख्य तीनवटा शहरहरू नेपालगंज, दाङ र बुटोल पर्छन्। त्यो प्रदेश एकदम महत्वपूर्ण र रणनीतिक प्रदेश हो। त्यो प्रदेशमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभियानमा जुटिरहनु भएको हाम्रो साथी हुनुहुन्छ सुदीप गौतम, उहाँ पनि यो चौतारीमा आज हामीसँग हुनुहुन्छ। यसै गरी सुदूरपश्चिम प्रदेश, नेपालको पश्चिम भेग महाकाली नदीसँग जोडिएको, पुरानो महाकाली र सेती अञ्चललाई मिलाएर बनेको अहिलेको प्रदेश जसलाई सुदूरपश्चिम प्रदेश भनिन्छ, त्यो प्रदेशमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरिरहनु भएको मिन बम हामीसँग हुनुहुन्छ। उहाँ विशेष गरी तिपायलमा उहाँको स्टेशन छ, तर सम्पूर्ण सुदूरपश्चिमको पत्रकारिता क्षेत्रको नेता भएको हुनाले त्यो क्षेत्रको सबै अवस्थाहरूको एक किसिमको उहाँले अनुगमन गरिरहनुहुन्छ। र यो छलफलमा नेपालको एक नम्बर प्रदेश विकासका दृष्टिले, सभ्यताका दृष्टिले, लोकतान्त्रिक आन्दोलनका दृष्टिले र एक किसिमले नागरिक स्वतन्त्रताको हिसाबले पनि एक नम्बरै हुनुपर्ने प्रदेश र त्यसको राजधानी विराटनगर, र त्यो विराटनगरमा बसेर समग्र पूर्वी नेपालको यो आन्दोलनको एउटा चाहिँ अगुवा साथी हुनुहुन्छ हाम्रो विक्रम निरौला, उहाँ पनि यो चौतारीमा हुनुहुन्छ। र नेपालको सुन्दर सहर पोखरा, त्यो प्राकृतिक छटाले भरिएको नेपालको सबैभन्दा विकसित प्रदेश पनि हुन सक्छ मलाई लाग्छ। यो तीन नम्बर प्रदेश नेपालको समग्र विकासको दृष्टिले अहिले एउटा उन्नतशील प्रदेश चाहिँ प्रदेश नम्बर चार जस्तो लाग्छ मलाई। त्यो प्रदेशको राजधानी पोखरा हो र त्यो पोखरामा बसेर प्रदेशको सम्पूर्ण प्रेस स्वतन्त्रता अनुगमनको संयोजन गर्ने काम हाम्रो युवा पत्रकार राजनजीले गर्दै हुनुहुन्छ। उहाँ क्रियाशील रेडियो पत्रकार पनि हुनुहुन्छ। राजनजी पनि यो पोडकास्टमा हुनुहुन्छ र यो पोडकास्टमा केही कुराहरू, आफ्ना जिज्ञासाहरू राख्नको लागि अथवा आफ्नो सहजीकरण गर्नको लागि अथवा केही विचारहरू दिनको लागि फ्रिडम फोरमका प्रेस स्वतन्त्रता अनुगमन र खास गरी पत्रकारहरूको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताका पहरेदारहरूले भोगिरहेका कानुनी समस्याहरूको समाधानको सम्पूर्ण जिम्मेदारी सम्हालिरहनु भएको अधिवक्ता अस्मिता पोखरेल पनि डिस्कसनमा हुनुहुन्छ। र म सबै साथीहरूलाई फ्रिडम चौतारीमा स्वागत गर्दछु र हामी अब छलफल सुरु गरौँ। यो छलफल हामी जताबाट सुरु गर्दा पनि हुन्छ। आजको नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि कस्तो अनुभव गरिरहनु भएको छ, के चुनौती देखिरहनु भएको छ, त्यसका तपाईँहरूसँग भएका सूचना र यी प्रवृत्तिहरूबाट के लौं, विक्रमजीसँगै कुरा सुरु गरौँ जस्तो लाग्यो। विक्रमजी केही भन्नुहोस् न, अनि हामी छोरी छलफललाई अगाडि बढाउँ।
धन्यवाद तारा सर। अहिलेको प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिसाबले अब मैले समग्रमा भन्दा पनि प्रदेश नम्बर एकमै केन्द्रित भएर केही कुरा राख्न चाहेँ। प्रदेश नम्बर एकमा अन्य प्रदेशको तुलनामा त्यति धेरै नराम्रो अवस्था चाहिँ मलाई लागेको छैन। सबै हिसाबले अग्रणी प्रदेश नम्बर एक अहिलेसम्मको भएको हिसाबले, र त्यसमा हामीले पनि जस्तो प्रदेश सरकारले अहिले नयाँ संरचना छ, प्रदेश सरकारले अहिले कानुनहरू बनाउँदैछ, केही कानुनहरू संचारसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी कानुनहरू पनि बनिसकेका छन्। त्यसमा पनि अब हामीले पत्रकारको हिसाबले पनि त्यहाँ केही कुराहरू जुन त्यो पहिला प्रस्ताव गर्दै हामीले केही कुराहरू सच्याउनको लागि आग्रह गरेका थियौँ, त्यो सरकारले त्यसलाई मानेको छ र जुन पत्रकारहरूलाई नियन्त्रण गर्ने हिसाबले पहिला सुरु सुरुमा ल्याएको थियो, त्यसपछि त्यो जुन कुनै विषयमा कुनै रेडियो अथवा प्रसारण संस्थाहरूलाई बन्द गर्नसम्म चाहिँ हिसाबले त्यो कानुनहरू ल्याउने प्रस्ताव गरेको थियो, तर त्यो हाम्रो विरोध र यहाँ त्यहाँको पत्रकार महासङ्घ, त्यहाँको पत्रकार फ्रिडम फोरम लगायत या केन्द्रसम्मको दबावपछि त्यो सच्याएको अवस्था छ। र अहिले स्थानीय तहले पनि आफू खुसी अलिक कानुन बनाइदिने छ, संसारसँग सम्बन्धित कानुन बनाइरहेका छन्। त्यो कानुनहरूमा पनि सकेसम्म हामीले थाहा पाएसम्म जाने बुझेसम्म त्यहाँको स्थानीय संचारकर्मी साथीहरूसँग पनि सल्लाह गरेर त्यहाँ के भइरहेछ तपाईँहरूले पनि हेर्नुहोला भनेर कतिपय हामी स्थानीय तहसम्म पुगेर पनि अभिव्यक्ति स्वतन्त्रतालाई अलिकति राम्रो हिसाबले ल्याउने किसिमले हामीले त्यो दिइरहेका छौँ र समग्रमा अहिले तत्काल त्यति धेरै नराम्रो अवस्था चाहिँ अब नहोला कि भन्ने मलाई लाग्छ।
त्यति ठुला चुनौतीहरूको त्यस्तो आकलन गर्न परेको छैन
अहिले तत्कालको अवस्थामा चाहिँ त्यो छैन। अब
मैले यसो हेर्दाखेरि प्रदेश नम्बर एकको दुई तिनवटा पक्षहरू चाहिँ अलिकति विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि समस्याका रूपमा रहेको छ भनेर सुनिन्छ। सो एउटा चाहिँ धेरैजसो पत्रकारहरू चाहिँ अहिले स्थानीय तहका सल्लाहकार भएका छन्, सम्पादकहरू नै सल्लाहकार हुने, अनि जस्तो मैले इलामको उदाहरण मलाई त्यहाँको साथीहरूले दिनुभएको थियो, 27 क्रियाशील पत्रकारितामै सक्रिय साथी हुनुहुन्थ्यो, त्यसमध्ये 21 कि 22 चाहिँ स्थानीय तहले होल्ड गर्दै हुनाले अहिले पत्रकार विहीन जिल्ला जस्तो भइसक्यो। भने एक किसिमले जनताको आवाज बोल्ने प्रेसै हराउँदै गएको हो कि जनताको पक्षमा समाचार लेख्ने खराबीहरूको लेख्ने मिडियै खतम भएको हो कि खालि यो एउटा प्रचारात्मक मिडिया बन्न जान थाल्यो कि क्या हो भन्ने एउटा त्यो देखियो। अर्को चाहिँ अभिव्यक्ति स्वतन्त्रताको लागि एउटा चाहिँ सुसूचित समाज पनि चाहिन्छ। सुसूचित समाज बनाउनको लागि, खुला समाज बनाउनको लागि नै सूचनाको हक सम्बन्धी कानुन आएको हो। तर एक नम्बर प्रदेशका थुप्रै निकायहरूले अहिले सूचनाको हकको कार्यान्वयनमा बाधा दिइरहेको, सूचनाहरू प्रवाह नगरेको भन्ने पनि सुनिन्छ। यी चुनौतीहरू बारे पनि हामी फेरि छलफल गरौँला। अरू साथीहरूको के छ भन्नु न, तपाईँहरू पनि चुपचाप सुनिरहनु भएको छ, आफ्नो कुरा राख्नुहोस् न।
खास गरी विक्रम सिंहले भने जस्तै
मिन्जी बोल्दै हुनुहुन्छ, नमस्ते पनि गर्दाखेरि श्रोताले चिन्नुहुन्छ नि त।
म सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छु।
हजुर,
खास गरी यो प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा चाहिँ अहिले लामो समयदेखि पत्रकारिता गरिरहँदा र यसलाई नजिकबाट निहाल्दाखेरि चाहिँ राजाकै कालका जस्तो त नभनिहालौँ, तर अहिले दोस्रो पिरियडमा चाहिँ प्रदेश नम्बर 7 चाहिँ पत्रकारहरू बढी जोखिममा छन् र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्छौँ, नागरिकहरूले पनि जसरी जाने आफ्ना अभिव्यक्तिहरू दिन सक्नु पर्थ्यो त्यो माथि पनि अङ्कुश लगाएको हो कि भन्ने लागिरहन्छ, फिलिङ भइरहेछ।
सेल्फ सेन्सरसिप पनि धेरै छ।
सेल्फ सेन्सरसिप मैले यो कसरी भन्यो भने खास गरी अहिले देवानी संहिता र मुलुकी ऐन जो आयो यसपछि फौजदारी संहिता जुन आयो यो आइसकेपछि पत्रकारहरू स्वयं आफैले आफै सेन्सरसिप गर्ने स्थिति छ। भने अर्कोतिर नागरिकहरू पनि केही बोलिहाल्यौँ भने के पो मुद्दा लगाएर चाहिँ फसाउने हो भन्ने किसिमको पनि छ। जस्तै हाम्रो मैले अघि के अरे हाम्रो बजाङमा चाहिँ एकजना पत्रकारले समाचार लेखेकै भरमा, आन्दोलनमा लेखेकै भरमा सिधै प्रहरीले समातेर काठमाडौँ ल्याएर सिधै महानगरी प्रहरी
अस्मिताजीले त्यो केस हेर्नुभएको थियो के अरे उहाँको नाम कुन मिडिया
saipalpost.com भनेर चलाउनुहुन्थ्यो अनलाइन थियो। उहाँको नाम चाहिँ गणेश विक, 21 वर्षको हुनुहुन्छ पत्रकार स्थानीय बजाङको। उहाँले लेख्नु भएको न्युज चाहिँ के थियो भन्दाखेरि प्रहरीको संलग्नतामा लागु औषध ओसार पसार बजारमा भन्ने टपिकमा उहाँले न्युज लेख्नुभएको हो। त्यही न्युजलाई लिएर चाहिँ प्रहरीले सिधै उहाँलाई समातेर त्यही दिन पक्राउ गर्नुभयो, त्यही दिन काठमाडौँ ल्याएको थियो।
कुनै
एउटा युवा पत्रकार त्यसले प्रहरीले गरेको बदमासी लाई बाहिर ल्याए बापत प्रहरीले प्रतिशोध साधेर काठमाडौँमा ल्याएर थुन्यो
भने
यो एउटा भयावह नै घटना
त्यसले गर्दा खोजी गर्नु पर्थ्यो होइन, त्यो हो कि होइन भनेर त्यसलाई चाहिँ पुष्टि गर्नतर्फ लाग्नु पर्थ्यो।
समाचार सत्य होइन भने त त्यसको खण्डन गर्ने तरिकाहरू छन्, त्यसलाई चाहिँ सम्झाउने तरिका छन्, सुधार्ने तरिका छन् नि त।
त्यो भएर चाहिँ अघि पत्रकारहरूमा पनि आफैले सेन्सरसिप गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ। र अर्को कुरा यो खास गरी मैले यो राजाको काल र यो किन जोड्यो भने अहिलेको गणतन्त्रात्मक व्यवस्था जो हामी संघीयतामा गएको छौँ, 3 तहका सरकारहरू छन्। अब यो 3 सरकारहरू हिजो केन्द्रीय सरकारले एक किसिमले हेर्थ्यो भने अहिले हरेक सरकारले पत्रकारलाई हरेक नजरले हेर्न सुरु गर्यो होइन। त्यो भएर चाहिँ कतिपय यी अहिले ऐन कानुनहरू जो आए यसलाई आफ्नो किसिमले पनि परिभाषा गर्यो
भने धेरै तहका सरकार बन्दाखेरि धेरै तहको शासन सुरु भयो।
त्यसले गर्दा अलिकति के भयो भने पत्रकारहरू पनि एक किसिमले चाहिँ नै त्रसित बने र नागरिकहरूलाई पनि अब कतिपय पोलिटिकल राजनीतिक रूपमा को कुन पार्टीको हो होइन त्यसले आवाज उठाउन बित्तिकै पार्टीले हस्तक्षेप गरिहाल्ने त्यसलाई त्यो अवस्था पनि छ। त्यो भएर चाहिँ अहिले यो अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विषय चाहिँ गम्भीर रूपमा लिनुपर्छ। र
तपाईँकै प्रदेशमा होइन एकजना पत्रकार साथी बेपत्तै हुनुहुन्छ होइन, रिपोर्टिङको क्रममा जानुभएको साथी, उहाँको बारेमा पनि अलिकति केही राख्नुहोस् न।
डोटी पत्रमार्सको सदस्य हुनु उहाँ, प्रेस युनियनको संस्थापक अध्यक्ष। उहाँ बाजुराको बुढीनन्दा एफएममा काम गर्नुहुन्थ्यो, अनि बुढीनन्दामा चाहिँ उहाँको एएफएमको स्टेसन म्यानेजर हो, तेजु खड्काको नाम हो. उहाँ चाहिँ खास गरी वर्षको एकपटक त्यो बोरी मालिका भन्दा पनि अलिक हाइटमा पर्छ, त्यो माप तीर्थस्थलको रिपोर्टिङ गर्न जाने बेला जानुभयो. तर फर्किँदाखेरि चाहिँ के सामान छुट्यो भन्ने किसिमले अब हामीले सुनेको मात्रै हो, तर त्यस्तो मान्छे हामीले भेटिसकेको अवस्था चाहिँ छैन. उहाँबाट फर्किँदाखेरि चाहिँ बिच बाटो बाटो व्यवस्था हुनुभयो, कता जानुभयो न उहाँसँग गएको मान्छेहरूले के भन्न सकिरहेछन्, न त चाहिँ त्यहाँ दोस्रो पिरियडमा गभर्मेन्टले अथवा नेपाली सेनाले चाहिँ एउटा अनरसिप लिएर त्यहाँ गएर हवाई खोजी र स्थगित खोजी गर्दा पनि भेटिनु भएको छैन. उहाँ अहिले बेवत्ता हुनुहुन्छ र उहाँको परिवार चाहिँ अहिले पनि खोजी कार्य गरिदिनु पर्यो, के छ अवस्था त्यो अवस्थाको विषयमा पनि पहल गरिदिनु पर्यो भनेर एक किसिमले राज्यसँग अथवा पत्रकारहरूसँग र सम्बन्धित निकायहरूसँग माग गरिराख्नु भएको छ. उहाँका छोराछोरीहरू पनि छन्, त्यो भएर अलिकति उहाँकै उसमा निर्भर भएर पढाइराख्नु भएको.
कार्यक्षेत्रमा खटिएका पत्रकारहरू केही गरी विभिन्न जोखिममा परेर बेपत्ता भयो भनेदेखि उनको परिवारको त बिचल्ली हुने अवस्था भयो, पत्ता लगाउने कुरा त्यति राज्यले गम्भीरतापूर्वक लिइरहेको अवस्था चाहिँ देखिएन.
सेनाले चाहिँ एक किसिमले महासङ्घले अथवा कसैले चाहिँ समन्वय गर्दाखेरि उसले आफ्नो ढङ्गले खोजियो,
सहयोग त गर्यो.
तर गभर्मेन्टले चाहिँ यो विषयमा चाहिँ त्यो जुन किसिमको चाहिँ राज्यको जिम्मेवारी हो त्यो जिम्मेवारीबाट चाहिँ पन्छीको देखियो.
एउटा नागरिकको जीवज्यानको अवस्था कस्तो छ भनेर पत्ता लगाइदिनु. यस्तै रहेछ, ताप्लेजुङबाट बेपत्ता भएको एकजना पत्रकार मदन पौडेल, उहाँको पनि अहिलेसम्म चाहिँ थापत्तो नै छैन. उहाँ पनि एउटा रेडियोको पत्रकार, कार्यक्रम सञ्चालन गर्न जानुभएको रहेछ, कार्यक्रम सञ्चालन गरेर पछि साँझदेखि बेपत्ता हुनुभयो, अहिलेसम्म फेला परेको छैन. यस्तो अवस्था छ पत्रकारहरूको. सुदीपजी कस्तो छ 5 नम्बर प्रदेश र ओभरअल तपाईँले चुनौतीहरूलाई कसरी आकलन गरिरहनु भएको देखिन्छ?
सम्पूर्ण श्रोताहरूलाई नमस्कार, म सुदीप गौतम 5 नम्बर प्रदेशबाट. मैले पनि यो मिनजीले अघि व्यक्त गर्नुभएकै कुरालाई चाहिँ सँगसँगै जोड्दैछु. हामीले राजाको शासनमा प्रेस तथा व्यक्ति स्वतन्त्रता हेऱ्यौँ, द्वन्द्वकालमा चाहिँ हामीले भोग्यौँ र गणतन्त्र आइसकेपछि संविधान आइसकेपछि केही सुधार हुन्छ कि भन्ने हाम्रो अपेक्षा थियो. तर हाम्रो प्रदेशको स्थिति हेर्दाखेरि त कस्तो देखियो भने एउटा सिंहदरबार हुँदाखेरि जसरी हाम्रो चाहिँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भइरहेको थियो, अहिले चाहिँ देशभरि 761 सिंहदरबार छन्, सबै नै अहिले चाहिँ यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चाहिँ विरोधी चाहिँ हरकतमा चाहिँ संलग्न छन् भन्ने जस्तो देखिन्छ. म त्यति बोले होइन, म तथ्याङ्कगत रूपमा भन्दाखेरि अघिल्लो वर्ष सन् 2018 हाम्रो चाहिँ प्रदेशमा 10 चाहिँ प्रेस तथा व्यक्ति स्वतन्त्रता उल्लङ्घन भएका घटनाहरू हामीले रेकर्ड गऱ्यौँ. त्यसमा चाहिँ 7 घटनामा त जनप्रतिनिधि नै संलग्न छन्, एउटा घटनामा चाहिँ आपराधिक समूह संलग्न छ, एउटा घटनामा राजनीतिक कर्मी संलग्न छ.
जसले समाजको नेतृत्व गरिदिनु पर्ने अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने उही चाहिँ आक्रमणमा संलग्न
भनेपछि अब त्यो तथ्याङ्कले मैले यो मुख्यमन्त्रीलाई पनि फ्रिडम फोरमको तर्फबाट मैले चाहिँ अवस्था यो सही प्रदेशको भनेर उहाँलाई चाहिँ तथ्याङ्क दिएँ. उहाँ चाहिँ अब सूचना तथा सञ्चार मन्त्री भइसक्यो व्यक्तित्व शङ्कर पोखरेल, उहाँले चाहिँ गम्भीरताका साथ दिनु पऱ्यो. आग्रह के गर्नुभयो भने तपाईँहरू वर्षभरिको रिपोर्ट मलाई नदिनुहोस्, घटना भइसकेपछि जसरी तपाईँ आफ्नो चाहिँ केन्द्रमा रिपोर्ट पठाउनुहुन्छ त्यो रिपोर्ट मलाई पनि चाहिँ फरवर्ड गरिदिनुहोस्, म तत्काल चाहिँ त्यसमा चाहिँ के एक्सन लिनुपर्छ म लिन्छु भनेर उहाँले चाहिँ हामीलाई सुझाव दिनुभएको छ. यद्यपि 19 त्यस्तो कुनै घटनालाई हामीले चाहिँ रेकर्ड गरेका छैनौँ अहिलेसम्म चाहिँ राम्रै छ. तर त्यो स्थिति हेर्दाखेरि राज्य अथवा राज्यका अङ्गहरूमा अझै पनि चाहिँ सुधार आउन सकेको छैन, उनीहरूबाट हामी चाहिँ संरक्षित हुन सकेका छैनौँ, बरु चाहिँ आघात हुने काम स्वयं राज्यले अथवा चाहिँ जनप्रतिनिधिहरूले गरिरहेछन्. अब त्यसको विरुद्ध हामी फेरि चाहिँ लड्नुपर्ने स्थिति देखियो हाम्रो प्रदेशमा, त्यो कुरा हामीले चाहिँ दिनुपर्छ. र सँगसँगै सूचनाको हकको कार्यान्वयनको कुरालाई पनि म यहाँनिर जोड्न चाहन्छु. फ्रिडम फोरमले स्थानीय तहका चाहिँ केही सूचना अधिकारीहरूलाई तालिम दिइसकेपछि केही परिवर्तन आएको छ,
केही हलचल आयो
र त्यसमा चाहिँ एउटा उदाहरणको रूपमा प्रस्तुत गर्ने कुरा के छ भने एउटा चाहिँ उपमहानगरपालिकाले कर वृद्धिको चाहिँ तयारी गर्यो अनि उहाँ त्यहाँको चाहिँ सूचना अधिकारी जो हामीसँग चाहिँ संलग्न हुनुहुन्थ्यो उहाँले हामीलाई चाहिँ त्यसको चाहिँ सूचना उपलब्ध गराउनु, यस्तो तयारी हुँदैछ त्यो बारेमा तपाईँहरू चाहिँ अलिकति मिडियामा चाहिँ त्यो कुराहरूलाई सार्वजनिक गर्नुहोस् भन्नुभयो, हामीले यस्तो तयारी हुँदैछ भनेर त्यो सार्वजनिक गरिसकेपछि त्यहाँ कर वृद्धि रोकियो. पुरानै चाहिँ कर चाहिँ कायम भयो।
कुन नगरपालिका हो
यो? घोराई उपमहानगरपालिका कर वृद्धिको तयारी गरिरहेको, त्यहाँबाट हामीसँग चाहिँ हाम्रो तालिममा संलग्न भएको उहाँलाई हामीले चाहिँ यो तपाईँहरूले नागरिकमाथि चाहिँ आघात पर्न आयो भने तपाईँहरू आफ्नो चाहिँ कर्तव्य पुरा गर्नलाई नागरिक भएर आउनुपर्छ भन्ने ढङ्गले जुन फ्रिडम फोरमले तालिमको सन्दर्भमा उहाँहरूलाई चाहिँ सुझाव दिएको थियो त्यो आधारमा उहाँहरू सार्वजनिक हो, हामीले जनतालाई चाहिँ कर वृद्धि हुनुबाट रोक्यौँ। त्यस्ता केही सकारात्मक कुराहरू पनि चाहिँ भइरहेछन् र हामीले अझ गतिविधिहरू अलि बढी चाहिँ स्थानीय तहमै चाहिँ केन्द्रित गर्नुपर्ने मैले देखिरहेको छु, किनभने उनीहरूबाटै बढी विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएका कुराहरू त्यहाँ चाहिँ रेकर्ड भएको छ हाम्रो प्रदेशको सन्दर्भमा। म यही कुरा राख्न चाहन्छु।
अब सुदीपजीले भने जस्तो, त्यसै गरी विक्रम सरले र मिन सरले भने जस्तो कि त्यस्तै स्थिति छ प्रदेश नम्बर दुईमा, कतिपय घटनाहरू चाहिँ अलि धेरै घटनाको हिसाबले चाहिँ धेरै आइरहेको छ प्रदेश दुईमा। जो अब राजन सिंह
सुदीपजीको कुरा सुने चाहिँ नारायणजीले राजन सिंह जनकपुरबाट आउनुहुन्छ उहाँलाई त्यो सोध्दै हुनुहुन्छ
कस्तो खालको छ, अलिकति अनुभव पनि बताउनुहोस्, त्यो चुनौती पनि बताउनुहोस् र केही नयाँ कुरो र पोजिटिभ कुरा पनि छ भनेदेखि सुनाउनुहोस् न राजनजी।
अन्य प्रदेशभन्दा अलि फरक खाले त्यहाँको वेशभूषा पनि रहनसहन पनि र परिस्थिति पनि त्यहाँको अलिकता फरक छन् प्रदेश नम्बर दुईमा। अब देशभरि भएको आन्दोलनको प्रभाव त प्रदेश नम्बर दुईमा पर्छन् नै, खास गरी मधेस आन्दोलनदेखि हेर्दाखेरि छ महिनासम्म बन्द भयो, जसको सबभन्दा बढी प्रभाव चाहिँ पत्रकारिता क्षेत्रलाई पर्यो। किनभने रिपोर्टिङमा जाँदाखेरि अब पत्रकार भनेको त जुनसुकै स्थलमा जाँदाखेरि पुरा ब्यालेन्स भएर जाने हो, यताबाट आन्दोलनकारीको फोटो लिने हो भने उनीहरू चाहिँ आक्रमण रूपमा प्रस्तुत हुने पत्रकारमाथि, यता अहिले प्रशासनको लियो भने सरकार चाहिँ उसमाथि आफ्नो रूपमा लाग्ने, अनि छ महिना जुन बन्द भयो मिडिया बन्दै हुने अवस्थामा पनि पुगेको अवस्था हेऱ्यो, किनभने त्यहाँ अब न तेल छ जो जेनेरेटर चल्छन् होइन, त्यसपछि कागज छाप्नलाई त्यो पत्रिकालाई कागज छैन, त्यस्तो खाले हेर्यो। अनि पत्रकारमाथिको आक्रमण हेर्ने हो भने प्रदेश नम्बर तिन पछि प्रदेश नम्बर दुईको स्थान छ, यो सबभन्दा बढी पत्रकारमाथि आक्रमण हुनुपर्ने, वास्तवमा त्यसरी नहुनुपर्ने, तर प्रदेश नम्बर दुईमा पत्रकारमाथिको आक्रमण चाहिँ प्रशस्तै हेऱ्यो। यो कसरी प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न सकिन्छन् त्यसको प्रयास हेरियो, चाहे स्थानीय जनप्रतिनिधिबाट होस्, चाहे स्थानीय सरकारबाट होस्, चाहे स्थानीयहरूबाट पनि होस्, होइन सब ठाउँबाट पत्रकारमाथि प्रहार भएकै हो। भर्खरैको कुरा गर्ने हो भने हामीले सोन द्यालीको कुरालाई लिने हो भने भर्खरै केही दिन पहिला सोन द्याली भन्ने त्यहाँ सर्लाहीमा एकजना पत्रकार हुनुहुन्छ, उहाँ रेडियो बागमती भने त्यसको स्टेसन म्यानेजर भयो, त्यसको पत्रकार पनि हुनुहुन्छ। इन्फर्मेसन के आयो भने बागमती नगरपालिकाकै समाचार बजाउँदाखेरि उहाँले केही दिनपछि कुनै साथीले फोन गरेर चिया पसलमा बोलाएको छन्, त्यहाँ दुई चारजनालाई अगाडिदेखि नै राखेका छन् र सिधै पछाडिबाट उहाँमाथि आक्रमण गर्ने, आक्रमण गरेपछि उहाँ एकदम सशक्त घाइते हुनुभयो, त्यहाँ होइन उहाँको तिनवटा नाक पनि भाँचिएको छ, हामी उहाँको कभर पनि गऱ्यौँ उहाँको स्टोरी, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँतिर उहाँलाई ल्याइएको थियो। अहिले उहाँको केसमा को को मान्छे इन्भल्भ थिए त्यो पहिचान पनि भइसकेको अवस्था छ, जसमध्ये एकजनालाई प्रशासनले समातेर 350,000 धरौटीमा चाहिँ उसलाई छोडाएको छ, अनि तिनजना अहिले पनि फरार छन्, फरार कि यताउति नै घुमिरहेको अवस्था, तर प्रशासनले खासै पहल गरेको हेरि तर त्यो तिनजना अहिले पनि फरारै छन्, तिनीहरू अहिले पनि प्रशासनको नियन्त्रणमा आउन सकेको छैन। यस्ता प्रदेश नम्बर दुईमा हेर्दाखेरि अहिले पत्रकारिता अलिक त्रसित छन्। किन त्रसित छन् भने 2066 सालकै कुरा गर्ने हो भने त्यहाँ समाचारकै कारणले रेडियोमा काम गर्ने महिला यति बेला महिला पत्रकारहरू चाहिँ पत्रकारितामा खोलेर नआउन सकेको अवस्थामा महिला पत्रकार उमा सिंहले चाहिँ बडो निडर र भयरहित वातावरण उहाँले पत्रकारिता चाहिँ गरिराख्नु भएको थियो, थुप्रै स्टोरीहरू चाहिँ कभर गरिराखेको अवस्थामा उहाँको घरमै गएर साँझको 7:30 समय थियो होला, दहिलो हतियारको पनि विभत्स हत्या गरेको अवस्था थियो। त्यसको केही दिन पछि त्यही संचार क्षेत्रसँगै जोडेका संचार उद्यमी अरुण सिंह आन्याको होलीकै दिनमै मिडियासँगै रिलेसन भएकोले मिडिया हाउस खोलेर हामीहरूलाई थ्रेट गर्यो, थुप्रै समाचारहरू हाम्रो ब्रोडकास्ट गर्यो भनेर उहाँको पनि हत्या गरियो होइन। त्यसपछि त्यहाँ प्रदेश नम्बर दुईमा पत्रकारितामा लागेका मान्छेहरू अलिकति यसलाई रिस्की प्रोफेसनकै रूपमा लिन्छन् र बढी खुलेर आउन चाहँदैन, जे साथीहरू आउनु भएको छ उहाँहरू पनि डराएरै पत्रकारिता, वास्तवमा भन्दाखेरि प्रदेश नम्बर दुईमा खुलेर पत्रकारिता भएर छैन, किनभने त्यहाँ स्थानीय स्तरमा मान्छे डराएरै पत्रकारिता गर्नुपर्ने अवस्था छ, खास पत्रकारिता आउँदैन त्यहाँ, भनेको भिडियोहरू नयाँ नयाँ डनहरू सक्रिय भइसकेको छ, त्यो डनको बारेमा समाचार कसैले लेख्दैन, सबलाई थाहा छ नि यो कुख्यात
नेपाली हो तर उसलाई समाजसेवी भनेर सम्बोधन गर्ने अवस्था छ, चाहे त्यो मिडिया किन नहोस्, मिडियाले आफ्नो कार्यक्रममा पनि बोलाएर त्यसलाई सम्मान दिनुपर्ने अवस्था हो। उसको बारेमा बोलियो भने तिमीले भोलिकै दिनमा मेरो के हाल गर्ला भनेर त्यो डराएर पनि समाचारले के पनि सुधार गर्नुपर्ने अवस्था छन्। थुप्रै पत्रकार साथीहरूलाई प्रेसरमा आएर मिडिया हाउसले नै यसलाई सुधार गरेन भने सुधार गर्नै पर्छ भनेर त्यस्तो किसिमको पनि समस्याहरू प्रदेशमा दुईमाले बढिहाल्छन्, खास गरी जनकपुरतिर मिडियालाई अलिक बडो एलर्ट भएर बस्नुपर्ने अवस्था छ। समाचार प्रकाश गर्दा पनि त्यसले खुलेर जुन वास्तवमा जुन एउटा फ्रिडम भयो
पत्रकारलाई मात्र होइन, तपाईँको अति पर्साको एउटा घटना थियो नि, सूचना माग्न जाँदा सूचना अधिकारीले नै एउटा सूचना मागकर्तालाई पिट्यो,
सूचना अधिकारीले नै
बारामा उपेन्द्रजी होइन कान्तिपुरकै रिपोर्टर उहाँलाई सूचना अधिकारीले
नै माइकको अवस्था पनि त्यहाँ हेरियो। यस्तो थुप्रै घटनाहरू छन्,
समग्र मधेस क्षेत्र अलिक बढी समस्याग्रस्त
छन्। त्यहाँ अलिकति फरक किसिमको मैले अगाडि नै संस्कृति पनि छन् होइन,
अब कडाले झन् के होला त, झन् यो त झन् पछाडि परेको क्षेत्र भनिन्छ प्रदेश हो। लक्ष्मीजी सुनाउनुहोस् न, तपाईँसँग त अहिले भर्खरै पनि कालीकोट जानुपर्ने आवश्यकता पनि छ होइन, छलफल गरौँ।
धन्यवाद। फ्रिडम 44 सुनेर बसिरहनु भएको सबैलाई नमस्कार। म चाहिँ लक्ष्मी भण्डारी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गरेको छु र कर्णाली प्रदेशको समग्र पुरुष तथा स्वतन्त्र व्यक्तिको कुरा आउनु पर्दा एकदमै त्यस्तो भयावह स्थिति पनि छैन र त्यो भनिरहँदा चाहिँ चुप लागेर बस्ने अवस्था पनि छैन होइन। अहिलेभन्दा 2 महिना अगाडि मात्रै एउटा हुम्लाको रेडियोमा चाहिँ काम गरिरहेको अवस्था थियो होइन, सूचना उहाँहरूले समाचार पढ्न एकदम तयारी हुनुहुन्थ्यो र त्यो बेला चाहिँ आक्रमण भएको थियो होइन। त्यो पनि त्यहाँको जनप्रतिनिधिहरूले गरेको करप्सनको विषयलाई लिएर उहाँले समाचार लेख्दाखेरि चाहिँ रेडियोमाथि तोडफोड भएर 3-4 दिनसम्म रेडियो नै बन्द हुनुपर्ने अवस्था भयो होइन। त्यसले गर्दा चाहिँ उहाँहरू एकदमै त्रसित हुनुहुन्छ र मलाई 1-2 जना दाईहरूले चाहिँ ल यहाँ बसेर चाहिँ पत्रकारिता गर्ने अवस्था छैन, अब हामी सायद यो पेसा पनि छोड्नुपर्ने हो कि भन्ने खालको कुराहरू पनि गर्नुभएको थियो होइन। र भर्खरै मात्रै आज 3 दिन भयो होइन, एउटा कालीकोटको रेडियोमा चाहिँ एउटा काम गरिरहेको अवस्थामा परहरूले चाहिँ विप्लव माओवादीमा संलग्न रहेको भनेर चाहिँ पक्राउ पनि गरेको छ र त्यसको बारेमा चाहिँ अझ विस्तृत रूपमा बुझ्न बाँकी छ होइन के हो भनेर। यस्ता यस्ता घटनाले गर्दाखेरि चाहिँ त्यहाँको अवस्था चाहिँ अलिकति दयनीय छ भन्ने पनि छ होइन। र त्यसै गरेर अहिलेभन्दा अब करिब 1 महिना अगाडि मात्रै हो, त्यहाँको प्रदेश सरकारले यो सार्वजनिक प्रसारण सम्बन्धी विधेयक चाहिँ टेबल गरेको थियो र त्यसमा त्यो विधेयकमा चाहिँ अलिकति यसमा अभिव्यक्ति स्वतन्त्रतामा अलिकति अङ्कुश लगाउने खालका कुराहरू भएको हुनाले हाम्रो फ्रिडम फोरमकै हाम्रो पहलमा चाहिँ त्यहाँ सुझावहरू चाहिँ राखिएको थियो र त्यसले चाहिँ जो संशोधनको क्रममा छ र त्यो प्रक्रियामा छ अहिले, त्यो आउनु चाहिँ बाँकी छ।
त्यहाँको प्रसारण विधेयकमाथिको संशोधन हाल्नु भएको छ नि फ्रिडम फोरमको सुझावहरूलाई लिएर मान्यज्यूहरूले, त्यो कतिको संशोधन हुने सम्भावनाहरू कतिको आशा गर्नु भएको छ?
यसमा चाहिँ त्यहाँको मन्त्रीज्यूहरू पनि एकदम पोजिटिभ रूपमा नै हुनुहुन्छ र यो ठिक छ, राम्रो कुराहरू ल्याउनु भन्ने किसिमले चाहिँ कुरा गर्नु भएको छ। त्यहाँको सांसदहरू पनि पोजिटिभ हुनुहुन्छ सबैजना होइन, अनि उहाँहरूले चाहिँ खास के कारण देख्यो भनेपछि यो हतार गरेर त्यो विधेयक ल्याउनु पर्नेमा चाहिँ त्यहाँको कर्णाली सरकारले आफ्नै रेडियो र टेलिभिजन खोल्नको लागि चाहिँ उसले पहल गरिरहेको छ र त्यसकै लागि चाहिँ हतार गरेर हामीले यो विधेयक ल्याएका हौ भनेर चाहिँ त्यहाँको हाम्रो माननीय कानुन
यत्र धेरै रेडियोहरू छन् देशभरि, अब प्रदेश सरकारलाई किन रेडियो चाहियो होला भन्नुहोस् त? यहाँ रेडियो नेपाल र नेपाल टेलिभिजन नै राज्यले चलाएर चलाउनु हुँदैन भन्ने बेलामा अब यो त स्वतन्त्र मिडिया हुर्काउनु पर्ने, अहिले हरेक प्रदेशमा आफ्नो रेडियो आफ्नो टेलिभिजन अन्त नि छ होइन लक्ष्मीजीले भने जस्तो
गण्डकी प्रदेशमा कर्णाली प्रदेश पछि नामाकरण गण्डकी प्रदेश भयो सुन्दर नगरी पोखरा र यो संचार नीतिको कुरा आइहाल्यो। हामीले पनि फ्रिडम फोरमको तर्फबाट त्यहाँका आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यूलाई चाहिँ फ्रिडम फोरमको तर्फबाट चाहिँ केही सुधार गर्नुपर्छ है संचार नीति भनेर केही सुझावहरू पेस गरेका थियौँ। अब त्यो चाहिँ हेरौँ, अब त्यो कार्यान्वयन कतिको हुन्छ, त्यो चाहिँ अन्तिम चरणमा पुगेको छ भनेर हामीले बुझेका छौँ।
विधेयक प्रदेशसभामा आइसकेका छैन,
त्यो चाहिँ अब केही दिनभित्रमा आउँछ भन्ने कुरो हामीले जानकारीमा आएको छ। त्यो अब कार्यान्वयन पछि कस्तो के रहन्छ?
त्यहाँको कानुन तथा आन्तरिक मामिला मन्त्री हरिबहादुर चौहानसँग मैले पनि पत्रकार महासङ्घको साधारण सभामा गएको बेला मुख्यमन्त्री र उहाँसँग कुरा गरेका थिएँ। उहाँले भन्नुभएको थियो फ्रिडम फोरमको त्यो सुझाव पत्र चाहिँ मेरो टेबलमै छ, राम्रो सुझाव दिनुभएको छ भन्नुभएको थियो। तपाईँले निरन्तर फलोअप गर्नुभएको छ,
फलो भइरहेको छ। अर्को सूचनाको हकको कुरा गर्दाखेरि अहिले जब स्थानीय तहहरू आइसके सङ्घीयता कार्यान्वयन भयो, यो भइसकेपछि अघि कुरा आए जस्तै सरकार धेरै भए, पहिला कर्मचारीले चलाइराखेको थियो लामो समयसम्म, त्यहाँ थोरै व्यक्ति हुन्थे, सूचनाको हक माग्दाखेरि कतै आफूलाई कारवाही हुन्छ के अप्ठ्यारो परिहाल्छ कि भनेर उनीहरूले चाहिँ सहज दिन्थे तरिकाले। अहिले के भयो भने जनप्रतिनिधि आइसकेपछि हामी त निर्वाचित प्रतिनिधि हौ नि, किन दिने होइन, हामीसँग बहुमत छ या हामी सरकार अहिले तत्काल हट्दैनौँ होइन, हामीसँग जनमत छ भनेर चाहिँ उनीहरू सहजै दिन गाह्रो मानिरहेको छ।
जनप्रतिनिधि अपारदर्शी भए
अपारदर्शी भइरहेको छ। जस्तो कान्तिपुर राष्ट्रिय दैनिकले केही समय अगाडि जुन सांसदहरूको घर बाल पैसाको बारेमा 6 महिना लगाएर त्यो निकाल्नु पर्यो भने हामी बाहिर रहेकालाई त झन् एकदमै गाह्रो छ स्थानीय तहमा रहेको।
तपाईँ साथीहरू कसैले प्रदेश सभामा पनि यस्तो सूचना माग्नुभयो त, प्रदेश सभाका सांसदहरूले घर बाल लिँदा रहेछन् कि रहन्छन् कि के रहेछन् कसो रहेछन्, यहाँ त ठुलो हङ्गामा भएको थियो त्यो
अनि फेरि गएर नेताहरू रिसाए, त्यो मेरो घरको बारेमा समाचार पत्रकारले गल्ती लेख्यो, यो मेरो घर थियो, यो मेरो भाइको घर हो, अनि भाइको घरको भाडा किन लिने, यो पत्रकारले बढी जमडा दियो भनेर, अरू कसैले होइन, हाम्रो रामसुरज यादवले
घर पनि छ घर भाडा पनि बुझिरहेछ,
अनि त्यसपछि चाहिँ मेरो होइन मेरो भाइको घर हो भनेर हेराउँछन्।
जनप्रतिनिधिहरूले किन सूचना दिँदैनन् होला भने केही न केही भ्रष्टाचार गर्ने अनि त्यो कुरो बाहिर नआओस् भन्नलाई त
होला। संसदको त्यो घर भाडा सम्बन्धी चाहिँ प्रदेश नम्बर 1 को संसदमा चाहिँ अब कसले कति घरबाट पाउने भनेर कानुनी बनिसकेको छ। राजधानी अहिलेको जुन अस्थायी राजधानी छ, राजधानी भनेर 15 किलोमिटर भन्दा बाहिर घर हुनुले संसदहरूले थिए घर भाडा पाउने, त्यो 15 किलोमिटर भित्रको चाहिँ नपाउने भनेको थियो, र 15 किलोमिटर भित्र भने विराटनगरै संसद भवनको लगभग 3-4 किलोमिटर आसपासमै घर भएको सांसदहरूले पनि घरबाट लिइरहेको रहेछ। अनि केही साथीहरूले चाहिँ अब संसदमा गएर त्यो सूचना माग्नुभयो कसले कति भाडा लिएको छ त्यो विवरण माग्नुभयो, पछि उहाँ त्यो संसदको कर्मचारीले दिएन, पछि फेरि अब यसलाई हामी कानुनी रूपमै जानुपर्छ भनेर केही साथीहरूसँग सल्लाह पनि भयो, पछि साथीहरूले त्यति भन्न प्रेसर गरे चाहिँ अनि उहाँहरूले दिनुभयो त्यो कानुनी रूपमा हामीलाई चाहिँ
रोकियो त त्यो।
र त्यसपछि केही सांसदहरूले दुईजना लगभग सांसदहरूले चाहिँ त्यो अब पहिला त हामीलाई पनि अब त्यति ऊ आइडिया भएन हामीले लियौँ अबदेखि हामीले लिनु भनेर त्यहाँ घोषणा गरेर त्यो घरबाट नलिने त्यो लिनु आयो नि भाइ सूचना आयो सञ्चारमा आएपछि रोकिएको छ अहिले त्यो उहाँले लिनु भन्नुभएको छ।
त्यस्तो उदाहरण प्रदेश नम्बर 2 के हो भने मोदी भ्रमण भयो होइन, त्यसपछि त्यो मोदी भ्रमण पछि त्यहाँको त्यो भारतकै त्यो एउटा प्रदेशका मुख्यमन्त्री पनि आए योगी आदित्यनाथ होइन, त्यो भ्रमणमा प्रदेश सरकारले थुप्रै रकम खर्च गरे स्वागतमा अभिनन्दनमा होइन पण्डाल निर्माणमा होइन, अनि त्यसका पत्रकार पनि त्यो सूचना अभियन्ताहरू पनि सबैजना लागेर त्यो पारदर्शी गर्नु पर्यो करोड रुपियाँ खर्च भयो भनेर त्यहाँ सूचनाको निवेदन दिए, सूचना उपलब्ध नगराएपछि राष्ट्रिय सूचना आयोगमा चाहिँ उजुरी गरे, उजुरी गरेपछि त्यसले के गराएको भने अब पण्डाल निर्माणमा 50 लाख खर्च भयो, यसमा 3-4 वटा मात्रै पारदर्शी तरिकाले त्यहाँ टास्क दियो गेटमा राष्ट्रिय सूचना आयोगको सूचना त्यो पत्र पठाएपछि अनि त्यो फोटो खिचेर अनि त्यो लेखेर हामी त जुन दिन त्यो खर्च गर्यौँ त्यही दिन टाँसिदियौँ होइन, यो बेकारको सूचना माग्दैछ भनेर त्यसले त्यस्तो तरिकाले चाहिँ सबलाई डाँट्यो, फेरि पनि हामीले बिल भरपाईहरू माग्दैछौँ।
घटनाको भोलि महालेखा परीक्षकले अडिट त गर्ला नि त, त्यो अडिटरको रिपोर्टमा के आउँदो रहेछ हामीले त्यो पनि खोज्नुपर्छ,
रिपोर्टमा खोज्नु पर्छ, त्यो त थुप्रै त्यसमा भ्रष्टाचारै भ्रष्टाचार भएको छ। त्यसमा मलाई लाग्छ त्यो हाम्रो डिम्पल दाजुन हुन्छ सांसद हुनुहुन्छ उहाँको र उहाँको बैठकमै झगडा भएको अवस्था थियो, किनभने डिम्पल झाले त्यो आफ्नो ठाउँबाट त्यो मोदी भ्रमणमा मान्छेहरू ल्याउनलाई उहाँले के भन्नुहुन्छ 40-50 वटा बस चाहिँ मैले त्यो ठाउँमा लगे भाडा गरेर उहाँले 3-4 वटा बोर्डिङ स्कुलको बस चाहिँ त्यहाँ पठाएको फ्रीमा र 40-45-40 वटा बसको उहाँले पैसा त्यहाँबाट उठाउनु भएको छ, अनि त्यसपछि संसदमै हङ्गामा भएपछि त्यो म्यासेज पनि बाहिर आएपछि ठुलो लफडा भएपछि
अब यस्तै यस्तै कुराले चाहिँ प्रेस स्वतन्त्रता झन् सङ्कटमा पर्ने नै भयो, आक्रमण गर्ने। लक्ष्मीजी बोल्दा बोल्दै हामीले अन्त भयो, क्यों के थियो कर्णालीको कुरा
पक्कै पनि यो घरवाडाको विषयलाई लिएर चाहिँ कर्णालीमा पनि अलिकति छिटपुटमा भएको थियो, उहाँ अलिकति यो समाचार आएपछि सतर्क चाहिँ हुनुभएपछि
जस्तो अघि गण्डकी प्रदेशको कुरा त्यो पत्रकार माथि हुने दुर्व्यवहारको थोरै मैले जोड्ने खोजिरहेको थिएँ, अरू प्रदेशमा जस्तै जुन पत्रकार साथीहरूले चाहिँ भ्रष्टाचार जन्य समाचारहरू लेख्नु भएको छ या आर्थिक लाभ हुने खालको कसैलाई चाहिँ त्यस्तो समाचार लेख्नु भएको छ या उत्खननका समाचार लेख्नु भएको छ त्यस्तो चाहिँ बढी चाहिँ पत्रकारहरूलाई दुर्व्यवहार भएको छ उहाँहरू चाहिँ बढी प्रभावित
हुनुभएको गण्डकी प्रदेश भ्रष्टाचारको समाचार लेख्नु या खोजी समाचार लेख्नु चाहिँ चुनौतीपूर्ण
चुनौतीपूर्ण छ गण्डकी प्रदेश
यस्तो यस्तो समाचारहरू आउन लागेको भएर त होला नि प्रदेश सरकारहरूले आफ्नै रेडियो र आफ्नै टेलिभिजन चाहिने अवस्था पनि त्यही भएर नै आएको कि
मैले स्वतन्त्र प्रेसलाई विश्वास नगरेर आफ्नै प्रचार गर्ने संयन्त्र बनाउने र यो त अब लोकतन्त्रको अनुकूल त भएन नि भनेपछि हामी एउटा संघीय लोकतान्त्रिक गणतन्त्र तर्फको यात्रातर्फ छैनौँ होइन
अर्को चाहिँ त्यो पत्रकारहरूको हकको लागि काम गर्ने संस्था भनेको नेपाल पत्रकार महासङ्घ सबैको अम्ब्रेला अर्गनाइजेसन नै तर कतिपय घटनामा के हेऱ्यो भने नेपाल पत्रकार महासङ्घ पनि दोषी हेऱ्यो महासङ्घ किन दोषी हेऱ्यो भने अब मधेसी आन्दोलनको कुरा गर्ने हो भने नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले त मधेसी दलहरूसँग मिलेर के घोषणा गर्यो भने ब्ल्याक डे मनाएको थियो ब्ल्याक डे ब्ल्याक नाइट संविधान जारी भएको दिनमा अब त्यो दिन भनेको मिडियालाई कम्पलसरी रूपमा सम्पादकीय भनेको त हाम्रो स्वतन्त्र व्यक्ति हो नि त हामी समाचारमा सबभन्दा बढी महत्त्वपूर्ण त्यसलाई दिन्छौँ जे मनमा लागेको कुरा लेख्न सकिन्छ के डिसिजन गर्यो भने सबै पत्रिकाले अनिवार्य रूपमा त्यहाँ कालो पोत्नु पर्ने अब त्यहाँ अवस्था यो आइगयो अब मैले आफ्नै पत्रिकामा कालो पोतिनँ मैले चाहिँ सम्पादकीय लेखेँ बिहान पल्ट संहिताहरू आएर धाकधम कि देखाउन सुरु गरिहाल्छु होइन त्यस्ता किसिमको घटना पछि फेरि एउटा घटना त्यो हेऱ्यो के हेऱ्यो भने डेकेन्द्र थापा भन्ने पत्रकारको त्यो केसलाई लिएर धनुषाका त्यो पत्रकार साथीहरूले जिल्ला प्रशासनमा गएर धारणा दिने होइन प्रशासनलाई घसघचाउने मार्फत नेपाल सरकारले हुँदाखेरि अब पत्रकार पनि बाँडिएको किता कितामा त्यति बेला प्रेस सेन्टर भनेको नेपाल कम्युनिस्ट पार्टी निकटका साथीहरूले के गर्नु भने कृष्णसेन इच्छुको घटनालाई उठाउनु भयो र प्रेस सेन्टरबाट सरकारलाई जवाब दिने उद्देश्यले त्यहाँ धनुषामा भनेको इच्छुक 10-15 हजार माओवादीको कार्यकर्ता लट्ठीसहितको मासे पछाडि तार्नु र उहाँहरूले ब्यानर लिएर अगाडितर्फ बढ्नुभयो सबमा त्रासैको वातावरण
पछि प्रेस स्वतन्त्रताका लागि हाम्रा पत्रकारहरूको अभ्यास र पत्रकारितासँग सम्बन्धित संस्थाहरूको अभ्यास पनि चुनौतीपूर्ण
देखिरहेको
छ अस्मिता केही छ आजको हाम्रो यो डिस्कसन सुनेपछि तपाईँलाई के लाग्छ
पक्कै पनि काठमाडौँमा मात्रै होइन होइन सबैतिर 7-8 प्रदेशमा चाहिँ पत्रकारिता गर्ने र पत्रकारलाई चाहिँ चुनौती नै रहेछ चाहे त्यो रेडियो स्टेसन तोडफोडको घटनादेखि लिएर पत्रकारलाई पिटेर दाँतै झारिदिनेदेखि लिएर होइन पक्कै पनि र अर्को भनेको चाहिँ नि जुन दण्डहीनताको कुरा छ होइन जुन पत्रकारहरू चाहिँ अहिलेसम्म पनि न्याय पाइरहनु भएको छैन बेपत्ता भएर होस् अथवा
उहाँ
मारिएका पत्रकार अथवा बेपत्ता भएका पत्रकार पक्कै पनि त्यसमा चाहिँ राजनीतिकरण गरिनु हुँदैन उहाँहरूको परिवारलाई चाहिँ न्याय चाहिएको हो र राजनजीले भने जस्तै होइन त्यसमा पक्कै पनि राजनीतिकरण चाहिँ त्यसलाई गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ
भनेको न्यायको आन्दोलन पनि पत्रकारहरू आफै विभाजित भएर कमजोर भएको छ होइन यो चुनौती
सरकारको
विषय हो
जस्तो पत्रकारहरू सबै प्रेस संयोजक भयो कि अहिले स्थानीय तर्फ पत्रकारै खाँचो भयो त्यसमा पनि एउटा समस्या चाहिँ आयो अब जस्तो कुनै पत्रकार अब कुनै नगरपालिकाको मेयर उपमेयरको प्रेस संयोजक गरेर बसिरहेको छ नगरपालिकामा विभिन्न मान्छेहरू आउँछ विभिन्न योजना लिएर आएका हुन्छन् त्यहाँ कतिपय ठाउँमा अब योजनाहरू भएन के भयो त्यहाँ विवाद हुन्छ अनि अब ऊ त नगरपालिका कर्मचारी भयो होइन अनि त्यहाँ कसैले कुटे अथवा दुर्व्यवहार गरे आपत गरे अरे भोलिपल्ट ऊ चाहिँ उसले तुरन्त त्यसपछि के भयो ममाथि
पत्रकारको सुरक्षा
पत्रकारको ममाथि आक्रमण भयो यस्तो भयो उस्तो भयो अब यो चाहिँ पत्रकार महासङ्घले बोल्नु पर्यो अरू सञ्चार माध्यमहरूले बोल्नु पर्यो आन्दोलन गर्नु पर्यो भन्नेहरू जस्तो एउटा मोरलमा उदाहरण भर्खरै आएको थियो
अझै प्रेस स्वतन्त्रता कहाँनिर उल्लङ्घन भयो भनेर हामी जस्तो अनुगमनकर्तालाई पनि चुनौतीपूर्ण नै छ
त्यसपछि त्यो विषयमा मैले त्यति धेरै फुल त उठेन तर त्यहाँ हाम्रोमा छलफल भयो कि अन्त
त्यो घटना भयो
यस्तो घटना भयो कि हाम्रो लोकल लेभलमा त्यो सफल भयो तर त्यसलाई अब यसलाई अब अघि बढाउनु उता पत्रकारिता समाचार लेखेको भएर उसले कुराइरहेको होइन महानगरमा अथवा नगरपालिकामा अथवा केही भएर कुनै जनप्रतिनिधि कुटेको थियो अथवा त्यस्तो दुर्व्यवहार गरेको थियो धेरै कुरो त्यो सेला ऊ आफै सेला आएपछि
कुटिनु दुर्व्यवहार हुनु एउटा नागरिकलाई पनि नराम्रो हो तर उसले म पत्रकारिता गरेका कारणले यो भोगेको हो भनेर दावी लिनु चाहिँ झुटो कुरा हो त्यसलाई त हामी प्रेस स्वतन्त्रता उल्लङ्घनसँग जोड्न चाहिँ मिल्दैन जस्तो लाग्छ है नारायणजी कसरी
त्यही त अब लामो समयदेखि हेर्दाखेरि कतिपय पत्रकारकै आचरणको कारणले गर्दाखेरि पनि उनीहरू दुर्व्यवहारमा पर्ने
सुरक्षा थ्रेट छ
आफू उनीहरूको सुरक्षा कमजोर हुने त्यो देखिएको छ तर त्यो बेलामा चाहिँ जस्तो मोनिटरहरूले कस्तो गर्नु पर्यो भने भेरिफिकेसनको प्रोसेसलाई लम्बै हुनु पर्यो अथवा दुई ठाउँबाट क्रस भेरिफिकेसन गरिन्छ भनेदेखि कुटिएको मान्छेले त म कुटिएको फलानाले यस्तो गर्यो भनेर सहजै भन्छ होइन, तर के कारणले हो भन्ने कुरा चाहिँ त्यो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दाखेरि प्रेस फ्रिडमको एक्सर्साइज गर्दाखेरि हो कि होइन भन्ने कुराहरू चाहिँ हामीले विशेष जोड दिनुपर्छ। नभएदेखि सबै त्यस्ता घटनाहरूलाई समग्रमा राख्न थाल्यो भनेदेखि हामीले गरेकै मोनिटरिङ पनि इथिकल हुँदैन, त्यसैले दुई पक्षलाई हेर्नुपर्छ र हो कि होइन भन्ने एउटा। अनि अर्को कुरो चाहिँ जस्तो अघि यहाँ पनि आयो र ट्रेडिसनल परम्परागत मिडियाहरू प्रिन्ट टेलिभिजन भन्दा अब बिस्तारै केमा जाँदैछ भनेदेखि अनलाइनमा मिडियाहरू धेरै गइरहेको छ र अनलाइनमा कसरी समाचार ब्लक भइरहेको छ कि समाचार आइरहेको छैन कि ती घटनाहरूलाई पनि अब बिस्तारै हेर्नुपर्छ जस्तो लाग्छ मलाई।
ल अब यो आजको चौतारीलाई हामीले जति लम्ब्याए नै अझै लम्ब्याउन सकिन्छ किनभने समस्याहरू छन् चुनौतीहरू छन् हाम्रा, केही परम्परागत चुनौतीहरू सधैँभरि भइरहेका चुनौतीहरू छन्, केही नयाँ राजनीतिक परिस्थितिले सरकारका विभिन्न तहहरूका सरकारका प्रवृत्तिहरूले आएको छ, केही पत्रकारहरूको आफ्नो व्यवहारले पनि आएका चुनौतीहरूबारे हामी छलफल गऱ्यौँ, जुन कुरा हामी नियमित आजको यो चौतारीमा उपस्थित यो समूहले निरन्तर यसको अनुगमन हामी गरि नै रहेछौँ। अब यो अनुगमन हामी गरि नै रहन्छौँ भविष्यमा पनि, र अहिले यो छलफलमा केही छुटेको जस्तो अथवा आफूलाई केही भनौँ जस्तो लागेको केही कुरा छ भने राखौँ, नत्र फेरि अर्को पोडकास्टमा हामी छलफल गरौँला।
धन्यवाद,
हुन्छ, धन्यवाद, नमस्कार।